अभिनेत्री मनिषा कोइराला राष्ट्रवादबारे विवादास्पद अभिव्यक्ति दिएर अहिले चर्चामा छिन्। शनिबार उनले एक कार्यक्रममा ग्लोबलाइजेसनको विरोध गर्दै नेपालमा राष्ट्रवाद कमजोर भएको तर्क मात्र गरिनन्, धुमिल छवि भएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रवादको आदर्शको रूपमा चित्रण गरिन्। मनिषा कोइरालाको राजनीतिक पृष्ठभूमि हेर्दा उनका यस्ता अभिव्यक्ति अनपेक्षित थिएनन्, तर स्वयं उनको जीवनका कर्म र परिवेशसँग उनको तर्क प्रणाली नमिलिरहेको हुँदा धेरैलाई त्यो विरोधाभास पाखण्ड प्रतीत भयो र सामाजिक सञ्जालमा मनिषाका अभिव्यक्तिको विरोधमा तीव्र प्रतिक्रिया आए। मनिषा कोइरालाले आफ्नो जीवनको अधिकांश समय भारतमा बिताइन्। मूलत हिन्दी लगायत विभिन्न भारतीय भाषाका सिनेमामा काम गरिन्। रुचिको काम र पेसा गर्न पाउने उनको अधिकार र स्वतन्त्रता प्रति कसैको कुनै आपत्ति पनि थिएन। भारतीय नेपाली र विश्वभरकै दर्शकले उनका सिनेमामा अभिनय रुचाएका थिए। तर जीवनभरि भारतीय सिनेमाका लागि काम गरेकी एक अभिनेत्रीले जब राष्ट्रवादको नाममा नेपाली जनतालाई अनावश्यक संकीर्णतिर उक्साउने प्रयत्न गर्छिन् भने त्यो पक्कै संगतिपूर्ण र शोभनीय देखिन्न। भारतीय सिनेमाको तुलनामा मनिषाले नेपाली वा नेपाली भाषाका सिनेमा एकदमै थोरै, लगभग नगण्य मात्र काम गरिन्। भलेकि उनको सिने जगतमा प्रवेश नेपाली भाषाको फेरि भेटौँलाबाट भएको थियो। नेपाली राष्ट्रियताका उनलाई यति धेरै माया थियो भने देशमै बसेर नेपाली सिनेमाका लागि किन काम गरेनन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। त्यसको उत्तरमा उनले पैसा र अवसरको कुरा गर्लिन्। हिन्दी सिनेमाको ठुलो र नेपाली सिनेमाको सानो बजेट र बजारको कुरा गर्लिन्। सँगसँगै अर्को प्रश्न उठ्छ, के पैसा र अवसरलाई उनलाई मात्र चाहिएको हो? जीवनभरि भूमण्डलीकरणबाट फाइदा उठाएको व्यक्तिले अरूलाई संकीर्ण राष्ट्रवादको पाठ पढाउने नैतिक अधिकार राख्छ? यसको कुनै शंका छैन, हिन्दी सिनेमा जगतमा उनी एक अब्बल र प्रतिष्ठित अभिनेत्री हुन्। सौदागर, बम्बे 1942, अ लव स्टोरी, अग्निसाक्षी, इस्केप फ्रम तालिबान, डियर माया लगायत उनले दर्जनौ सुपरहिट सिनेमामा काम गरेकी छिन्। हिन्दी सिने जगतको अभिनय विधामा उनको योगदान विशिष्ट र गौरव गर्न योग्य छ। तर उनको राजनीतिक सोच भने सधैँ संदिग्ध रहँदै आएको छ। उनी नेपालको लोकतान्त्रिक आन्दोलनका एक किम्बदन्ती पुरुष बिपी कोइरालाकी नातिनी पनि हुन्। तर उनको राजनीतिक सोच भने उनका हजुरबुवा बिपी कोइराला भन्दा उनका पिता प्रकाश कोइरालाबाट प्रभावित भएको छ भन्ने दुनियाँलाई थाहा छ। उनले आफ्ना केही अन्तर्वार्तामा यो स्वीकार गरेकी छिन् कि नेपाली भाषामा उनको राम्रो दखल छैन, तसर्थ उनको बिपीको साहित्य र विचार खासै पढेकी र बुझेकी पनि छैनन्। वैचारिक उत्तराधिकार जैविक तथा वंशीय उत्तराधिकारबाट आउने पनि होइन, त्यस्तो अपेक्षा कसैले राख्नु पनि हुँदैन। कोइराला परिवारमा जन्मने सबै लोकतन्त्रवादी हुन्छन् भन्ने पनि छैन, तसर्थ अभिनेत्री कोइरालाले आफ्नै हजुरबुवा बिपीको साहित्य पढ्नै पर्छ र विचार मन पढाउनै पर्छ भन्ने पनि छैन। त्यो उनको स्वतन्त्रता र खुसीको विषय हो। नातिनी मनिषाले नपढे पनि बिपीको साहित्य पढ्ने र विचार मन पराउने संसारका लाखौं मानिस छन्। स्वयं ज्येष्ठ पुत्र प्रकाश कोइरालाले बिपीको विचार र नेपाली काङ्ग्रेसको राजनीतिक लाइनलाई सधैँ धोकाबाजी गरे, जसप्रति बिपीको ठूलो अपेक्षा थियो भने नातिनी मनिषाको के कुरा। बिपी पुत्र प्रकाश कोइरालाको निरङ्कुश राजतन्त्र प्रतिको मोह 2046 सालको जनआन्दोलनको पूर्व सन्ध्यामै प्रष्ट भइसकेको थियो। गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाले लिएको निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको संयुक्त जनआन्दोलन नीतिको खिलाफमा उनले त्यो बेला नै वक्तव्यबाजी गरेका थिए। लोकतान्त्रिक जनआन्दोलनलाई कमजोर पार्ने, निर्दलीय पञ्चायत र निरङ्कुश राजतन्त्रलाई मद्दत पुग्ने काम गरेका थिए। त्यो बेला नै प्रकाश कोइराला नेपाली काङ्ग्रेस परित्याग गरी पञ्चायत प्रवेश गर्ने र भरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा मन्त्री हुने हल्ला चलेको थियो। जनआन्दोलनको सफलता र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएको हुँदा प्रकाश कोइरालाको सोच सफल हुन पाएन। त्यसपछि उनी फेरि काङ्ग्रेसमै फर्किए, सुनसरी र रौतहटबाट उपनिर्वाचन लडे। मनिषा पिता प्रकाशका लागि काङ्ग्रेसको रुख चिन्हमा भोट माग्दै हिँडिन्। बिपी पुत्र हुनुको राजनीतिक लाभ प्रकाशलाई भयो। 2046 को जनआन्दोलन विरोधी प्रकाशको भूमिका काङ्ग्रेसले बिर्सन चाहे। काङ्ग्रेसभित्रको एक हिस्साको ठूलो विरोधका बावजुद काका गिरिजा प्रसाद कोइरालाले प्रकाशलाई काङ्ग्रेस राजनीतिमा जबरजस्त पुनस्थापित गरे। दुई पटक प्रतिनिधि सभा सदस्यको टिकट दिए। प्रकाशलाई यसरी टिकट दिन हजारौं निष्ठावान काङ्ग्रेसको भाग खोसिएको थियो। तर प्रकाश कोइरालाले आफ्नो चरित्र पुनश्च देखाए जब ज्ञानेन्द्र शाहको उदय भयो। देश ज्ञानेन्द्र शाहको असोज 18 र माघ 19 का प्रतिगामी कदम विरुद्ध चिन्तित र आन्दोलित थियो। उनी मन्त्री खान गए। त्यसपछिका दिनमा मनिषाका पिता प्रकाश कोइराला नेपाली राजनीतिको मूलधारबाट पूर्णत किनाराकृत छन्। बीपी कोइरालाको आफ्नै संघर्षको कथा छ, विचार र व्यक्तित्व थियो। मनिषा कोइरालाको पनि सिनेमा क्षेत्रमा आफ्नै संघर्षको कथा, योगदान र लोकप्रियता होलान्। प्रकाश कोइरालाको भने त्यस्तो कुनै ठुलो सार्वजनिक व्यक्तित्व, योगदान, बौद्धिकता र वैचारिक प्रभाव छैन। उनी एक औसत वा सामान्य राजनीतिजीवी मात्र हुन्। दुर्भाग्यको कुरा के हो भने मनिषाको विचारमा भने कमजोर व्यक्तित्व भएका प्रकाश कोइराला प्रतिको पिता भक्ति देखिन्छ। पिता प्रकाश जस्तो राजनीतिक लाइन लिन्छन्, पुत्री मनिषाको त्यसैलाई साथ दिँदै आएकी छिन्। प्रकाश कांग्रेस हुँदा मनिषा कांग्रेसका लागि भोट माग्दै हिँड्थिन्, प्रकाश राजावादी हुँदा उनी पनि राजावादी भएकी छिन्। गत आम चुनावले उनले राप्रपाको आम सभामा भाषण गरेको स्मरण ताजै छ। उनको राजनीतिक उद्देश्य के हो जनताबाट लुकेको छैन। उनले आफ्नो सिने जगतको ग्ल्यामर उपयोग गरेर जनतालाई भ्रमित गर्ने कुनै ताकत राख्छिन्, उनी त्यो गर्न खोज्दैछिन्। नक्कली राष्ट्रवाद र हिन्दुत्वको आडमा निरङ्कुश राजतन्त्रको पुनस्थापना गर्ने प्रयासलाई साथ दिनु मनिषाको पुरानै असफल र कमजोर राजनीतिक लाइनको निरन्तरता हो। तर आफ्नो यो राजनीतिक उद्देश्यसँग जोडेर उनले राष्ट्रवादको जुन भाष्य पिलाउने प्रयास गरेकी छिन् त्यो भने बिल्कुलै असान्दर्भिक र पाखण्डपूर्ण छ। मनिषाले चर्चा गरेको राष्ट्रवाद स्वयं आफ्नो जीवनमा उनले कति अवलम्बन गरिन्। हिन्दी र भारतीय सिनेमामा उनले जीवनभरि गरेको काम नेपाली राष्ट्रवाद हो कि भूमण्डलीकरण? जीवनभर भूमण्डलीकरणले उपलब्ध गराएका सुविधा र अवसर उपयोग गर्ने, बुढेसकालमा देश फर्केर उल्टै अरूलाई राष्ट्रवाद पढाउने प्रयास कति उचित हो, कति नैतिक हो? साँच्चै भन्ने हो भने मनिषा राम्रो गरी नेपाली भाषा समेत बोल्न जान्दिनन्। अड्की अड्की अप्ठ्यारो गरी बोल्छिन्। नेपालभित्रका अन्य भाषा संस्कृति प्रति उनमा कुनै रुचि, आकर्षण र लगाव देखिन्न। संसारकै सबैभन्दा ठुलो सिने उद्योगी चर्चित अभिनेत्री भएर नेपालको सार्वजनिक तथा राष्ट्रिय जीवनमा गरेको योगदान के हो कसैलाई थाहा छैन। एक नेपाली सन्तानले बलिउडमा तरक्की गरिन्, आफ्नो अभिनय कला पस्किन, बेचिन, नाम र दाम कमाइन्, त्यतिसम्म ठिक छ। त्यसबाहेक उनले देशका लागि के सिनको भाँचिन्? करियरको उचाइमा हुँदा उनले कुन सार्वजनिक हित र कल्याणको काम गरिन्? कुन वैचारिक योगदान गरिन्? कुन राष्ट्रिय आन्दोलनमा भाग लिइन्? लोकतन्त्रका लागि लाखौं मानिसले जेल नै भोगिरहँदा, हजारौंले बलिदान गरिरहँदा उनी कहाँ थिइन्? उल्टै तिनै मान्छेलाई उनले राष्ट्रवाद सिकाउँदैछिन्। उनले जीवनभरि यही रहेर देशका लागि सकेको भए, यही जन्मे, यही हुर्के, यही बाँचे अनि मरे। मनिषा र मनिषाहरूले यो बुझ्नु जरुरी छ कि राष्ट्रवाद निरङ्कुश राजतन्त्रको कुत्सित चाहना लुकाउने रामनामी वर्क हुन सक्दैन। न हिन्दुत्वको वर्कोले यो अपराध धाग्न सक्दछ, न राष्ट्रवादले। 21 औं शताब्दीमा नेपाली जनतालाई नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, भूमण्डलीकरण र खुलापनबाट वञ्चित गर्ने कुत्सित सपना किमार्थ साकार हुने छैन। मनिषा इतिहासमा दरकिनार भइसकेको निरङ्कुश राजतन्त्रको पैरवी यसार्थ गर्दैछिन् कि त्यो फर्किए उनका पिता प्रकाश फेरि राजाको मन्त्री हुनेछन्, राज्य सत्तामा उनको परिवारको पहुँच फेरि बढ्नेछ। यति निम्न कोटिको क्षुद्र स्वार्थका लागि उनी जस्ती ख्याति नाम चलेकी अभिनेत्री लोकतन्त्र र नागरिक अधिकार विरुद्ध उभिन्छिन् भने त्यो राष्ट्रवाद होइन, राष्ट्रघात हो। राष्ट्र भनेको जनता हो, आम नागरिक हो। आम नागरिकको अधिकार छिन्नै सबै प्रयत्न राष्ट्रवाद होइन, राष्ट्रघात हुन्। डोनाल्ड ट्रम्पलाई नेपाली जनता समाज राष्ट्रवादको प्रतीकको रूपमा उभ्याउने अर्को ठूलो गल्ती गरेकी छिन् मनिषाले। ट्रम्पको चरित्र नेपाली राष्ट्रवाद बीच कुनै सम्बन्ध छैन। नेपाली राष्ट्रवादको चरित्र संकीर्ण र मानवता विरोधी रूढिवाद होइन, विश्वलाई नै एक परिवार मान्ने वसुधैव कुटुम्बकम हो नेपाली राष्ट्रवादको सारत्व। नेपाली राष्ट्रवादको आदर्श चरित्रहीन होइन। ट्रम्प हारुन या जितुन त्यो अमेरिकी जनताको सरकारको विषय हो, नेपालीको होइन। तर उनको जुन चरित्र छ, सोच छ, त्यो संकुचित, विवादास्पद र घातक छ, जसमाथि करछलीदेखि बलात्कारसम्मका 91 मुद्दा छन्, जसले लोकतान्त्रिक अवधिमा निर्वाचन परिणाम अस्वीकार गरेर संसद भवनमा आक्रमण गराउँछ, जो विधिको शासन र भूमण्डलीकरणको विरुद्धमा छ। त्यस्तो पात्रलाई नेपालीमा राष्ट्रवादको प्रतीक वा रूपमा प्रस्तुत गर्नुको कुनै तुक छैन। मनिषाले राष्ट्रवादलाई भूमण्डलीकरणको विरुद्ध उभ्याउन खोजेकी छिन्, जो एक खतरनाक फाँसीवाद सोच हो। नेपालको विकास भूमण्डलीकरण प्रक्रियामा सामेल भएको कारणले होइन, नगएर ढिला गरिएको कमजोरी भएको हो। सन 1950 संसारमा जति पनि देशले आर्थिक तरक्की गरेका थिए, समृद्धि हासिल गरेका छन्, ती भूमण्डलीकरणले दिएका अवसर मार्फत सम्भव भएको हो, एकांकी स्थानीय राष्ट्रवादले होइन। नेपाललाई संकीर्ण राष्ट्रवादको चौघेराभित्र बन्दी गर्न खोज्नु झन् धेरै गरिबी, बेरोजगारी र अल्प विकासमा कैद गर्नु हो। बर्बरता र मध्ययुगीन अन्धकारको युगतिर फर्काउन खोज्नु हो। संयुक्त राष्ट्रसङ्घ र बहुपक्षीय संलग्नता भूमण्डलीकरण हो। मानव अधिकारको विश्वव्यापी घोषणा पत्र भूमण्डलीकरण हो। आधुनिक विज्ञान र डिजिटल प्रविधिको विकास र हस्तान्तरण भूमण्डलीकरण हो। आप्रवासन तथा शरणार्थी अधिकार भूमण्डलीकरण हो। सिङ्गापुर र चीन जस्ता देशको पछिल्लो समृद्धिको आधार भूमण्डलीकरण हो। मनिषा त्यस्तो देशका जनतालाई भूमण्डलीकरण विरुद्ध उकास्ने दुश्चेष्टा गर्दैछन् जसको अर्थतन्त्रको आधार विप्रेषण छ। करिब 42% परिवारको चुल्हो विप्रेषणबाट चल्छ। स्वयं उनको नाम दाम चमक धमक भूमण्डलीकरण र विप्रेषणको योगदान हो। यदि मनिषाको जस्तो संकीर्ण राष्ट्रवाद सबैले मान्थे त भारतीयले उनलाई सिनेमामा यति धेरै काम गर्ने मौका दिने थिएनन्, न त उनको आजको नाम दाम चमक धमक हुन्थ्यो। भारतीयहरू त्यति संकीर्ण राष्ट्रवादी छैनन् जस्तो कि मनिषाले आफ्नो भाषणमा चित्रण गरिन्। भारतमा करिब 20 लाख नेपाली औपचारिक अनौपचारिक रूपमा मौसमी वा स्थायी रोजगारी गर्छन् भन्ने तथ्याङ्क मनिषालाई पक्कै थाहा होला। नेपाल जस्तो भर्खरै लोकतन्त्र, खुल्लापन, उदारीकरण र भूमण्डलीकरणको अवसर उपयोग गर्न थालेको देशलाई रूढिवाद, संकीर्ण राष्ट्रवाद र निरङ्कुश राजतन्त्रतिर फर्काउने चेष्टा यो देशको भविष्य र नयाँ पुस्ताप्रतिको घात अपराध साबित हुने भन्ने मनिषाले बुझ्नु आवश्यक छ। समग्रमा मनिषा कोइरालाको राष्ट्रवाद कुनै देशभक्ति होइन, पिता भक्ति मात्रै हो। पिता प्रकाश कोइरालाका कुण्ठित राजनीतिक आकांक्षालाई प्रत्यय पोषण गर्न उनले आफ्नो प्रतिष्ठालाई दाउमा लगाएका छिन् र आफ्नै हजुरबाको गर्विलो लोकतान्त्रिक सङ्घर्षको इतिहासमाथि कालो पोत्ने दुश्चेष्टा गरेका छिन् जो बिल्कुलै विरोधाभासी र असङ्गत छ।